नमस्कार, रेडियो कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। म दिपा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि करिब आधा घण्टासम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। साथै यसको पुनः प्रसारण शनिबार साँझ 7 बजे सुन्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनबाट पनि सुन्नुहुन्छ भने तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरामा हामी पैसाको व्यवस्थापन कसरी गर्न सकियो भने परिवार अनि आफू खुसी हुन सकिन्छ भन्ने बारेमा छलफल गर्छौ।
होइन मधुबन, छलफल गर्छौ त भन्यौ, तर पैसाको व्यवस्थापन गर्नका लागि त पहिला पैसा कमाउनु पर्यो नि, होइन र?
हो, त्यसको लागि केही न केही काम गर्नु पर्यो। काम गरेपछि पक्कै पनि पैसा चाहिँ कमाउन सकिन्छ।
हातमा कुनै पनि सिप भयो र त्यो सिपको सही सदुपयोग गर्न सक्यो भने पैसा कमाउन चाहिँ दुःख छैन है। काम सानो ठुलो केही पनि हुँदैन, काम काम नै हो। तर कामलाई कसरी आफूले सदुपयोग गर्ने र आफूसँग भएको समयलाई कसरी सदुपयोग गर्ने र त्यो समयको सदुपयोग सँगसँगै आफूले गरिएको कामबाट कसरी आम्दानी लिन सकिन्छ अनि यसको खर्च चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा मात्र विचार पुर्यायौँ भने हामीलाई कहिले पनि पैसाको संकट पर्दैन। त्यही कुरा चाहिँ हामीले बुझ्नु पर्छ है।
आफू इमान्दार लगनशील भएर काम गर्ने हो भने कामलाई सानो ठुलो नठानेर त्यही कामलाई इमान्दारीका साथ निरन्तर कामलाई अगाडि बढाउने हो भने एक दिन अवश्य पनि सफल भइन्छ भन्ने बारेमा चाहिँ
भन्ने उदाहरणकै एउटा कुराकानी हामीसँग छ। बर्दिया घर भई हाल सुर्खेत वीरेन्द्रनगरमा फलफुल व्यवसाय सञ्चालन गर्दै आउनुभएका संगीता सापकोटाका यस्तै अनुभव छन् हामीसँग। उहाँले पहिला जति बेला उहाँ काम गर्नुहुन्थेन त्यतिकै बस्नुहुन्थ्यो अथवा भनौँ खाली बस्नुहुन्थ्यो, त्यति बेला उहाँलाई कति धेरै कुरामा पैसाको सङ्कट पर्थ्यो। तर जबदेखि उहाँले फलफुल व्यवसाय सञ्चालन गर्नुभयो अहिले उहाँले आफ्नो घर खर्च आफ्नो खर्च र केही आर्थिक जोहो पनि गर्न सक्नु भएको छ होइन,
मद्दत पनि गर्नु भएको छ जुन भोलिको दिनका लागि आफैलाई सहयोग हुनेछ, आफैलाई राम्रो हुनेछ भनेर
यही व्यवसायबाट उहाँ अहिले राम्रै आमदानी गर्न सफल हुनुभएको छ र सक्षम पनि हुनुहुन्छ। त्यसले गर्दा उहाँलाई आजभोलि आत्मविश्वास पनि उहाँको बढाए छ। अब हामी नै धेरै कुरा गर्नुभन्दा उहाँसँगै गरिएको यो कुराकानी सुन्नतिर लाग्ने हो कि मधुबन?
हुन्छ, सुनौ न त उहाँसँग गरिएको कुराकानी।
एकदम राम्रो खालको पुतला सुरुवाल लाउनु भएको रहेछ, कसले किनिदिनु भयो, आफै किन्नु भयो कि?
अहिले त म आफै किन्छु, लगाउनु मन लागेको चिजहरू आफै किन्न सक्ने क्षमता भएको छ आजभोलि।
तिजको बेला किन्नु भयो कि तिज भर्खरै सक्यो के अरे?
तिजकै बेला हो।
त्यो कपडा किन्दाखेरि घर परिवारमा सल्लाह गर्नुहुन्छ कि आफैले मन लागेर किन्नुहुन्छ?
घर परिवारमा सल्लाह गर्नुपर्छ, म यति किन्छु तपाईँलाई यति किनिदिन्छु।
कस्तो खालको बढी मनपर्छ यहाँलाई कपडा?
मलाई बढी साडी धोतीहरू त्यस्तो लगाउनु मनपर्छ। अनि
कस्तो चल्दैछ घर परिवार यहाँको, कतिजनाको परिवार हुनुहुन्छ, कसरी चलाउनु भएको छ?
अहिले 3 जना छौँ, सुख नै छ परिवारमा, त्यस्तो दुःख केही छैन। पहिला त दुःख थियो, अब अहिले त धेरै सुख भएको छ।
अनि व्यापार गर्नु भएको छ, महिला पनि हुनुहुन्छ, आफैले सबै भ्याउनु भएको छ?
आफैले सबै भन्नुपर्छ, अब श्रीमान पढाउनुहुन्छ, उहाँ अब आफ्नो कार्यमा व्यस्त हुने भावनाले सबै व्यापारको उहरू भारहरू मैले नै छ भन्नुपर्छ।
के राख्नु भएको छ अहिले तपाईँले व्यापारमा?
व्यापारमा कोल्ड सेन्टर भन्नुपर्छ, चिसोहरू छ, अनि फलफुल किराना पनि छ।
कसरी सुरुवात गर्नुभयो व्यापार तपाईँले?
व्यापार त अब पहिला कोठाभाडामा बस्थ्यौँ, सरले पढाउनुहुन्थ्यो, अब त्यतिले नधान्ने भावनाले, घर खर्च नधान्ने भावनाले, अब आफूले पनि प्लस टू पढेर त्यतिकै खाली समय बिताउनुभन्दा एउटा व्यापार व्यवसाय गर्छु भन्ने सोच, पहिला त सानो थियो के अरे व्यापार पनि, अब अहिले त ठिकै छ।
व्यापार कसरी सुरु गर्नुभयो? दुवैजनाले सल्लाह गरेर अब व्यापार गर्नुपर्छ भनेर लाग्नुभयो कि कसैले व्यापार गरिसकेपछि राम्रो हुन्छ भनेर यो व्यापार बिजनेसतिर तपाईँ आउनुभयो?
अब पहिला सरको अब उसले तलबले नहुने भावनाले अब आफै किन खाली समयमा समयलाई वेस्ट गर्ने, बरु त्यही समयलाई सदुपयोग गर्छु भनेर म आफै व्यापारमा लागेँ।
घर परिवार चलाउने सानोतिनो खर्चको व्यवस्थापन हुन्छ नि
हजुर,
यो श्रीमान श्रीमती बिच छलफल गरेर गर्नुहुन्छ कि के गर्नुहुन्छ?
छलफल त भइहाल्छ नि सर, अब यता कति खर्च गर्ने, उता कति खर्च गर्ने, कति समयलाई कति चाहिन्छ, कति पैसा छुट्याएर राख्ने, कति बेला के आइलाग्छ थाहा हुन्न, कहिले बिरामी भइन्छ, कहिले के हुन्छ, कहिले अपर्झट पर्छ, त्यति बेलालाई पैसा छुट्याउने, अनि अब अरू बचेको पैसालाई कसरी म्यानेज हुन्छ त्यही अनुसार मिलाउँ।
तपाईँको र श्रीमानको बिचमा बढी खर्च चाहिँ कसले गर्छ, कसको बढी खर्च आउँछ?
खर्च त अब सरले महिनामा अथवा चार महिनामा पैसा बुझ्नुहुन्छ, अब त्यति बेलासम्म पैसा त मैले खर्च गर्नुपर्छ।
धेरै खर्च तपाईँको हुन्छ?
हजुर।
केमा खर्च गर्नुहुन्छ नि बढी?
घर खर्च हुन्छ, अब कपडाहरू चाहियो, खाना किन्नु पर्यो, कोठा भाडाहरू तिर्नु पर्यो, छोराछोरीलाई पढाउनु पर्यो, छोराछोरीका ड्रेसहरू, कपडा, कापी किताब, त्यस्तै त हो नि।
पैसा भन्ने चिज छ नि
हजुर,
तपाईँलाई के हो जस्तो लाग्छ पैसा?
पैसा भन्ने चिज अमूल्य जस्तो लाग्छ सर। पहिला पैसा नहुँदाखेरि साह्रै दुःख हुन्थ्यो, अहिले पैसा भएपछि आफूले सोचेको कुरा गर्न सक्छु, आफूसँग पैसा भएपछि, आर्थिक भएपछि म यो काम गर्न सक्छु है भन्ने भित्र आत्मादेखि आत्मबल वृद्धि हुन्छ। अब पैसा छैन भनेपछि अब कसैले हिँड्दा पनि कसैले केही भनिदिने हो कि, साथीहरूसँग बस्दाखेरि केही खाँदाखेरि अब साथीले खाम भन्छ, खान लायो, त्यति बेला आफूसँग पैसा हुन्न अनि उसले पैसा निकाल्दाखेरि आफूलाई पनि त अप्ठ्यारो हुन्छ, अप्ठ्यारो लाग्छ, आफूलाई नराम्रो महसुस हुन्छ। मलाई पैसा एकदम महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। सकेसम्म आफूले वाहियात खर्च नगरेर सदुपयोग, सही सदुपयोग गरेर पैसा चाहिँ पछिको लागि राख्नुपर्छ जस्तो लाग्छ मलाई।
पैसाले अलिकति एकदम दुःख परेको पनि छ?
मलाई दुःख परेको एकदम छेड छ सर, त्यो सर छेड सम्झ्यो भने मलाई अहिले पनि आँसु आउनु जस्तै हुन्छ। किनभने पछि पहिला सरले भर्खर जागिर खानु सुरु गर्नुभएको थियो, अब सामान्य बोर्डिङ स्कुलमा पढाउने मान्छे 5,000 जागिर खानुहुन्थ्यो, त्यति बेला महिनामा 5,000 आउने, कोठाबाट 2,000 हुन्थ्यो, ग्यास किन्न 1,500 लाग्थ्यो, पछि ग्यासको पैसा ल्याउने पैसा नभएर 4-5 भोक भोकै चिउरा खाएर, त्यसरी चिउरा भिजाएर खाएर बस्छु। पछि अब त्यही हो, बिहा गरेपछि पैसाको बहुत अभाव हुने, लगाउन लगाम राम्रो भने पनि लगाउनु केही, मैले राम्रो लगाउनको लागि पनि केही, कपडाहरू किन्नको लागि पनि पैसा पाएन, खाना खर्च पनि चामल पनि किन्नुपर्ने, त्यो पनि अझ पैसा नपुग्ने, कहिले खाइन्थ्यो कहिले भोकै बसिन्थ्यो, त्यस्तो अवस्था हुन्थ्यो। अब अहिले भने अब आफूले जे खान्छु जे लाउँछु जहाँ जान्छु भने पनि कसैसँग हात थाप्नु पर्ने अवस्था छैन, त्यो भावनाले मलाई व्यापार गर्दा राम्रो हुन्छ, पैसा चिन्नु होला, पैसाको महत्त्व छ, आफूसँग हुँदा र नहुँदा कस्तो हुन्छ, आफूसँग भएपछि कस्तो हुन्छ, अनि आफूसँग भयो भने जहाँ जाम जे गरौँ भने पनि हुन्छ, साथीभाइहरूसँग हिँड्दा पनि सजिलो, अनि अब पैसा छैन भने कतै हिँड्दा पनि, अब कसैसँग माग्दा पनि कति नराम्रो, कसैले केही भन्देला केही गर्देला आफूलाई अप्ठ्यारो, कोही साथीहरूसँग हिँड्न पनि साह्रै के कस्तो नराम्रो लाग्ने हुने चाहिँ हो, कुरै नगरौँ, कोहीले केही किनौँ न भनिदियो भने पैसा छ कि भनेर सोधिदियो भने उतै बर्बाद बरु जाँदै नगए आनन्दै भन्ने हुन्थ्यो। पैसा चाहिँ अलिअलि अब सबै थोकमा नमासेर जम्मा गरेर राख्नुपर्छ, अब कुनै आपतकालीन समयमा चाहिन्छ भन्ने लाग्छ। अब एक्कासी ग्यास भइयो, ग्यास चाहियो, कहीँ केही एक्सिडेन्ट भयो, चोट लाग्यो, औषधि बिरामी चाहियो।
अनि तपाईँको यो व्यापार बिजनेसलाई तपाईँको श्रीमानको साथ कतिको छ?
सरले जुटाइदिनुहुन्छ कि र म बसेर बेच्ने हो, त्यतिको साथ त किन नहुने र धेरै जसो काम त सरले नै गर्नुहुन्छ भन्नुपर्छ, म त बसेर बेच्ने मात्रै हो।
पैसाकै कुराकानी गरेर हुँदा पैसा आवश्यक चिज पनि हो होइन, पैसा त चाहिन्छ नै त्यसलाई, तर बचत गर्ने गर्नु भएको छ कि छैन?
बचत किन नगर्ने, बचत त धेरै गरेको छु अहिले, पहिलाकोमा त अहिले लगभग भन्दाखेरि 2022 जति बचत हुन्छ दिनमा।
अनि यो व्यापार गरिसकेपछि बचत पनि गर्न थाल्नुभयो होइन, त्यसको लागि आफूलाई पैसा आवश्यकता पर्छ, पैसालाई सदुपयोग गर्नको लागि जुन तपाईँले अब बचत गरिरहनु भएको छ,
हजुर,
यो बचत गर्नुपर्छ भनेर चाहिँ कोबाट थाहा पाउनुभयो या कसरी तपाईँले बचत गर्न सुरु गर्नु?
बचत गर्नुपर्छ पछिलाई चाहिन्छ भन्ने कुरा त पहिला आफूलाई परेको भावनाले आफूलाई पनि अलिअलि महसुस थियो, अब अलिअलि आजकल बजार व्यवस्थापन आउँछन् कार्यकर्ताहरू, तिनीहरूले नि बचत गरिदिनुहोस् भनेर भन्छन्, अनि अब त्यो भावनाले उनीहरूलाई पनि हुने आफूलाई पनि हुने, पछि आफूलाई अप्ठ्यारो पर्दा चाहिन्छ भनेर पनि राख्ने भइहाल्छ त्यो।
तपाईँको घर परिवारमा के आवश्यकता छ जस्तो लाग्छ?
परिवारमा सर अब एउटा बस्ने घर चाहियो, व्यवस्थापन, छोराछोरीलाई पढ्ने ठाउँ चाहियो, त्यस्तै हो, अब अरू त अब हल्का फुल्का भइरहेछ। केटाकेटीलाई बसेर शान्त वातावरणमा बसेर बस्नु पढ्ने ठाउँको आवश्यकता छ।
अब अहिले दुवैजनाको सहकार्यमा व्यापार पनि गरिरहनु भएको छ, यो व्यापार गर्नुभन्दा पहिला र अहिले के फरक छ तपाईँको परिवारमा?
त्यति बेला अब कहिले श्रीमानले पैसा ल्याउनुला अनि तिरमला, कहिले ल्याउनुला अनि मिठो किनेर खानु पर्ला, कहिले ल्याउनुला अनि नयाँ कपडाहरू किनौँला, अनि त्यसपछि कहीँ जानु पर्यो भने केही भाडा चाहिएला भन्ने हुन्थ्यो। अहिले अब त्यस्तरी श्रीमानले कति बेला पैसा ल्याउनुला अनि यहाँ जाम्ला, मिठो खाम्ला, मिठो लाम्ला, त्यस्तो भनेर श्रीमानको आश मान्नु पर्दैन। अहिले त म सेल्फ डिपेन्डेन्स छु।
पैसाले नै कतिपय घर परिवारमा अलिक फाटो आउने कुरा पनि हुन्छ। तपाईँको घर परिवारमा यो पैसाले गर्दा कहिले कसो झगडा पर्ने काम चाहिँ भयो कि भएन श्रीमान श्रीमती बिच?
हुन्छ, कहिले काहीँ अब घरमा अब यताउता कुरा मिलाउँदाखेरि अब आर्थिक अवस्था पहिला कमजोर भए हुनाले अहिले अब सबै एकैचोटि त मिल्ने कुरो भएन, अब यता मिलाउँला उता मिलाउँला भन्ने हुन्छ। अब पैसा ल्यायो, एउटाले एकातिर मास्दिने, अर्कोले अर्कोतिर मास्दिने, त्यो समस्या समाधान नभइकन फेरि अर्को समस्या उत्पन्न हुन्छ। त्यति बेला त अनि पैसाको अलिअलि त भइहाल्छ बुढाबुढीमा
झगडा परिसकेपछि, होइन?
हजुर।
अनि तपाईँले आफूले बोलाउनुहुन्छ कि श्रीमानले बोलाउनुहुन्छ, पहिला के गर्नुहुन्छ?
म त आफै बोलाउँछु, म त एकैछिन रिसायो भने आफै बोलाइहाल्छु, एकछिन नबोलेपछि म त फेरि भइहाल्छु, आत्तिहाल्छु, अनि आफै बोलाइहाल्छु।
अब तपाईँले व्यापारलाई पनि अगाडि बढाइरहनु भएको छ, सँगसँगै परिवारलाई पनि हेर्नु भएको छ, यो समय कसरी मिलाउनुहुन्छ?
समय अब बिहानको समयमा सर बस्नुहुन्छ दोकानमा, म अनि खानासाना पकाउने, छोराछोरीको सरसफाइ गर्ने, त्यसपछि अनि सर 9 बजे स्कुल जानुहुन्छ, 9 बजेदेखि 4 बजेसम्म आफू बस्छु, 4 बजे फेरि सर आउनुहुन्छ, अनि फेरि खानासाना पकाउने, आफ्नो काममा आफ्नो ड्युटीमा जान्छु, अनि सर फेरि बस्नुहुन्छ दोकानमा।
अब फलफुल पसलको व्यापार गर्नु भएको छ, सुरु सुरुको टाइममा कति सङ्घर्ष गर्नु पर्यो, कस्तो खालको अप्ठ्यारोहरूको सामना गर्नु पर्यो तपाईँले?
अब सुरु सुरुमा नयाँ नयाँ कसै अब ग्राहकले पनि नचिनेको, अब जता चिने उतै ग्राहकहरू जान्छन्, त्यसपछि अब धेरै सामान ल्यायो, सामान सडेर जाने, घाटा लाग्ने, त्यस्तो हुन्थ्यो। अनि अब सामान पैसा नखत हालेर ल्यायो, बेच्दाखेरि बेचेर भ्याउँदाखेरि आधा पनि नहुने, अनि सबै सामान सर्ने, त्यस्तै हुन्थ्यो। तैपनि म सङ्घर्ष गर्दै गएँ, अहिले चाहिँ राम्रो छ। पहिला पहिला त आफ्नो मान्छेहरू देखेर, व्यापार गरेको देखेर किन्न आउँदा पनि लाज लागेर म त पछाडि दोकानको पछाडि फर्केर बस्थेँ। पछि पछि चाहिँ चिन्दै गयो, त्यहाँबाट पछि आफूलाई पनि पहिला कस्तो लाज महसुस हुने, आफ्नो मान्छे आइदियो भने नि कस्तो अप्ठ्यारो जस्तो हुने, आजभोलि भने केही लाग्दैन, आजभोलि बानी परिसक्यो, त्यो हुनाले कोही आयो भने आइदिए भए हुन्थ्यो, बस्दिए भए हुन्थ्यो जस्तो लाग्छ। पहिला पहिला त किन आयो होला यस्तो लाज लाग्ने सुरु सुरुमा त।
यो फलफुल पसल नै कसरी तपाईँले रोज्नु भयो?
फलफुल पसल अब अहिलेको आवश्यकता धेरै, मान्छेहरू माछा मासु भन्दा पनि बढी फलफुलहरू खान रुचाउने, त्यो हुनाले अब फलफुल पसल अलि माछा मासुको पसलभन्दा फलफुल पसल, अरू पसलभन्दा फलफुल पसल बढी चल्ने भए हुनाले बढी त्यही गर्न राम्रो लाग्यो।
अनि यो सुरुमा पसल गर्दाखेरि के आर्थिक समस्या पनि पर्यो?
हजुर।
कसरी जुटाएर यो पसल सुरु गर्नुभयो, पैसा कसरी जुटाउनु?
पहिला त अब बिहेमा टिका लगाएको पैसा थियो, त्यही पैसा जम्मा गरेर 8,000 दोकान सुरु गरेँ। अहिले अब केही नहुने, 4-5 लाखको सामान छ।
कति वर्षको सङ्घर्षपछि अहिले यो ठाउँमा आइपुग्नु?
4 वर्ष भयो। अब
बिचमा कति दुःखहरू गर्नु पर्यो?
दुःख त भइहाल्छ सर, व्यापार गरेपछि बिहान 4 बजे उठिन्थ्यो, बेलुका राति 11-12 बजेसम्म बसिन्थ्यो, आजभोलि त अब बिहान 6 बजे उठिन्छ, बेलुका 7-8 बजे नै बन्द भइहाल्छ। पहिला पहिला धेरै दुःख भयो, ग्राहक पनि नचिनेको, नयाँ नयाँ व्यापार, त्यो भावनाले पहिला धेरै सङ्घर्ष भयो।
तपाईँलाई के लाग्छ, बचत गर्नुपर्छ जस्तो लाग्छ?
मलाई त बचत गर्नै पर्छ जस्तो लाग्छ, किनभने पछि बचत गऱ्यो भने भोलि होइन आफूलाई कति बेला चाहिने हो त्यो थाहा हुन, बचत गरेपछि त आफ्नो पैसा चोखो पैसा हो नि त, जति बेला म ल्याउँछु भने पनि पाइन्छ। अब बचत नगर्यो भोलि बिहान अरूसँग ऋण माग्न यताउता गर्न गएपछि कति दाँत खिच्याउनुपर्छ, कति उ गर्नुपर्छ। आफ्नो पैसा भएपछि त कमसेकम आफूलाई चाहिएको बेलामा आफूलाई आवश्यक परेको बेला तानेर म जे पनि गर्न सक्छु भन्ने हुने भयो। अब अरूसँग ऋण माग्न जाँदा त अब जति बेला चाहियो त्यति बेला त दिन्न, उसले दिए पनि कति बाँती बिन्ती गर्नुपर्छ, कति गर्नुपर्छ, आफूलाई कति नराम्रो महसुस हुन्छ। त्यो भावनाले बरु बढी खर्च गर्नु भन्दा ठिकै खर्च गरेर पैसा बचत गर्नु त्यही राम्रो लाग्छ।
त्यो आर्थिक समस्या भएर नै तपाईँहरू पछि यो व्यापारमा आउनुभयो र अहिले चाहेको कुरा चाहिँ पाउनुभयो।
सङ्घर्ष गर्नुपर्छ, मेहनत गर्नुपर्छ, पैसा भयो भन्दैमा जथाभावी फाल्ने, जुवा तास खेल्ने, जाँड रक्सी खाने, पैसा जम्मा हुन के अरे अब अलि खानु पायो भनेर अब सबै एकैचोटि खाइहाल्ने, बरु पछि जेसुँगै होस् भन्नु भएन, पैसा त बचत गरेर राख्नु पर्यो, सही सदुपयोग गर्नु पर्यो।
खर्चको लेखाजोखा गर्नुहुन्छ कि हुँदैन? यो महिना अब यो यो गर्ने काम, यो महिना चाहिँ यो पैसालाई छोराको फिस तिर्ने, व्यापारमा पैसा हाल्ने, यस्तो खालको मोटामोटी हिसाब किताब गर्ने गर्नुहुन्छ कि हुन्न श्रीमान श्रीमती बिच?
हुन्छ, यति खर्च भयो, अब यति खर्चलाई अलिक कन्ट्रोल गर्ने अथवा खर्च कहाँ कति खर्च गर्ने भन्ने त भइहाल्छ। दुईजना बस्ने हिसाब किताब, महिनामा हिसाब किताब, कति नाफा भयो, कति घाटा भयो, कति कहाँ बुझाउन छ, सबै हिसाब गर्नुपर्छ।
अब यति धेरै काम पनि गर्नुहुन्छ, सँगसँगै अब श्रीमानले दिनभरि स्कुल पढाउनुहुन्छ होइन, फेरि बिहान बेलुका आएर तपाईँलाई व्यवसायमा पनि सघाउनुहुन्छ, त्यो त भइ नै हाल्यो। तपाईँले पनि यति धेरै काम गर्नु भएको छ, अनि श्रीमानले कहिले कसो घर आएर ओहो तिमीले घर परिवार पनि ध्यान दिएछौ होइन, त्यसपछि पसल पनि ध्यान दिएछौ, तिमीलाई ल धन्यवाद भनेर भन्नुहुन्छ
भन्नुहुन्छ। हाम्रो त लभ म्यारेज हो, त्यस्तो केही हुन्न, सबै भन्नुहुन्छ तिमीले यति दुःख भयो, आज तिमी यति रेस्ट गर, म गर्छु, तिमीले गर्नु पर्दैन, तिमीलाई आज धौबा छ भने अलिक चाँडै सुत, म दोकान पछि बन्द गर्छु भन्नुहुन्छ।
अनि त्यति बेला तपाईँलाई कस्तो खालको महसुस?
धेरै खुसी लाग्छ, अब आमबाउ छोडेर आए पनि यहाँ यति माया गर्नुहुन्छ मलाई श्रीमानले भने जस्तो लाग्छ, आमबाउ बिर्साउनु भएको छ भन्नुपर्छ।
यो सँगसँगै अब हामी कार्यक्रममा पैसाको व्यवस्थापन र पैसाको बचत गर्नु कतिको आवश्यक छ भन्ने विषयमा एकजना विज्ञको अनुभव सुन्छौँ। यसै विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक विजय पराजुली। उहाँलाई हाम्रा साथी केशव ढकालले मानव जीवनमा पैसाको महत्व कस्तो छ भनेर सोध्नु भएको छ।
वास्तवमा पैसाको त महत्व छँदै नै छ, हामीले आफूले आफ्नो जीवनकालमा जे जति आय आर्जन गर्छौँ, उपार्जन गर्छौँ र भविष्य समेतमा आफ्नो बुढ्यौली समेतमा पनि त्यही पैसाकै आडमा, त्यही आड भरोसामा आफू जिउन सक्ने भएको हुनाले त्यसले पक्कै पनि महत्त्व त राख्ने नै गर्छ।
तपाईँले आफ्नो जीवनमा चाहिँ पैसाको महत्त्व कतिको देख्नुभयो?
खासमा भनियो भने मेरो जीवन अलिकति फरक विचारको रह्यो मैले आफूले भन्ठान्छु, र मलाई चिन्ने जान्ने बुझ्ने मान्छेहरूबाट उहाँहरूले गरेको विश्लेषणबाट पनि एउटा मैले के अनुभव अनुभूति पाएको छु भन्दा, खास गरी मेरो जीवनमा पैसाले भन्दा अन्य कुराले बढी प्रभाव पारेको छ। अब पैसा कमाउन चाहिँ कमाइन्छ, मेहनत गर्यो भने पैसा कमाउन बचत गर्न सकिने रहेछ, तर वास्तवमा मेरो जीवनमा पैसा कमाउने भन्दा पनि मानिसहरू कमाउने कुराले धेरै अर्थ राखेको जस्तो मैले महसुस गरेको छु।
त्यति हुँदाहुँदै पनि मान्छेलाई पैसा त फेरि अपरिहार्य छ होइन?
एकदमै, पैसा नभए त केही गर्नै सकिँदैन। अहिले अब यो पैसामै अडिएको छ सबै संसार, अब हामीले दैनिक जीवनयापन गर्नलाई पनि पैसाको आवश्यकतै पर्छ, र अहिले पछिल्लो चरण देखिएको यो बजार, यो समाज पैसामुखी नै बन्दै गइरहेको छ, र हामीले सरसर्ती हेर्दा आफ्नो जीवनयापनको लागि पनि पैसाको महत्त्व त छँदैछ। अब पैसाको महत्त्व छ भन्दैमा एकरो पैसैतिर लागिरह्यो भने यो जीवनको पनि फेरि अर्थ रहँदैन। यसरी भन्दा पैसाको महत्त्व त हामीले काहीँ न काहीँबाट यसलाई त हेर्नै पर्छ, पैसा आवश्यकता त छ जीवनमा।
पैसा भएकै कारण वा नभएकै कारण कुनै त्यस्तो घटना तपाईँको जीवनमा भएको अथवा तपाईँले अरूको जीवनमा त्यस्तो नजिकबाट देख्नु भएको छ त्यस्तो केही
घटनाहरू देखिएको छ अब जसमा मलाई प्रत्यक्ष आफूले हेर्दाखेरि कुनै दिन दुखीहरू असहायहरू देख्दाखेरि केही सहयोग गरौँ भन्ने भावना जागृत भइहाल्छ, र मैले अहिलेसम्म भेटेका मान्छेहरूमा आफूले केही सहयोग गरेर हुनेसम्म व्यक्तिगत तवरले र अझै ठुलो सहयोग गर्नुपर्ने अवस्थामा चाहिँ सामूहिक रूपमा साथीहरूसँग आह्वान गरेर संस्थागत रूपमा विभिन्न सङ्घ संस्थाहरूबाट आह्वान अपिल गरेर गराइदिने गरेका छु। वास्तवमा पैसा चाहिँ आवश्यक हुँदो रहेछ, यदि मन भयो भने हामीले दिन दुखीहरूका लागि पनि जुटाउन सक्छौँ सहयोग भन्ने पनि हो।
विभिन्न सामाजिक संस्थामा सहभागी हुनुहुन्छ, यहाँ आफै पनि नेतृत्व तहमै हुनुहुन्छ, यसबाट पनि चाहेको खण्डमा सहयोग गर्न सकिने रहेछ भन्ने कुरा, इच्छाशक्ति हुने पनि सहयोग गर्न सकिन्छ होइन, सहयोग जुटाउन सकिन्छ,
सहयोग जुटाउन सकिने रहेछ भन्ने मैले माने। म एउटा विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था भनेर भनिन्छ लायन्स क्लब इन्टरनेसनल, र मलाई लाग्थ्यो नेपालमा विदेशीहरूले मात्रै सहयोग गर्नुहुन्छ, अनुदान दिनुहुन्छ, डोनेट गर्नुहुन्छ भन्ने थियो। र मैले एकपटक यो लायन्स क्लब इन्टरनेसनल एलसिआइएफका लागि परारको साल, यो जब नेपालमा भूकम्पले प्रभाव पारेको थियो त्यति बेला एलसिआइएफले चाहिँ विश्वभरि चाहिँ आह्वान गरेको थियो नेपालमा भूकम्प पीडितहरूका लागि सहयोगार्थ स्कुल र उहाँहरूको लागि 1000 घर निर्माण गरिदिने भनेर एउटा अपिल गरेका थियो, आह्वान गरेका थियो। त्यसमा म आफूले 1000 युएस डलर सहयोग गरेका थिएँ र मैले साथीहरूलाई भन्ने गरेका थिएँ, हामी जहिले पनि विदेशीहरूले नै सहयोग गर्छन् भन्छौँ, त हामीले चाह्यो भने हामी पनि विदेशी संस्थाले आह्वान गरेको ठाउँ हामी पनि सहयोग गर्न सक्छौँ। र लायन्स क्लब इन्टरनेसनलले नेपालमा मात्रै होइन विश्वभरि जहाँ प्राकृतिक प्रकोप पर्छ, अप्ठ्यारो पर्छ, जहाँ राहत आवश्यक हुन्छ त्यति बेला चाहिँ उसले आह्वान गरेका हुन्छ, त्यति बेला हामीले आफ्नो देशलाई त गर्न सक्छौँ भने बाहिर पनि आम मानिस हुन्, प्राणी हुन्, जीवन हुन्, उहाँहरूलाई पनि हामीले सहयोग गर्न सक्छौँ, यो उदाहरण दिन सक्नुपर्छ भन्ने मलाई मनमा लाग्यो। वास्तवमा हामीले चाहने हो भने, इच्छा शक्ति हुने हो भने सहयोग जुटाउन पनि सक्दा रहेछौँ र दिन पनि सक्दा रहेछौँ। र मैले यसो अनुभव गर्दा, आफूले महसुस गर्दा, अभावै अभावबाट गुज्रिरहँदा पनि मान्छेले चाह्यो भने हामीले केही गर्न सक्छौँ, आफूभन्दा कमजोरहरूलाई केही सहयोग दिन सक्छौँ, आर्थिक सहयोग गर्न सक्छौँ, र त्यसको बदलामा काहीँ न काहीँबाट अप्रत्यक्ष रूपले हामीलाई फेरि रिटर्न हुन्छ जस्तो मलाई लाग्छ,
खेनेकै पाइरहेकै हुन्छ,
पाइरहेको छ। अब मैले हेरिरहेको छु, मैले कहीँ दिन चाहन्छु र दिइरह पनि छु, मैले देखावटी भन्दा पनि नदेखिने पाराले दिन चाहन्छु। मैले खासमा दिँदाखेरि पनि मलाई नपुगेको भन्ने भएन, वास्तवमा मसँग पैसा नहुँदा पनि आखिर कहाँ कहाँबाट जुटेर आउँछ, र आफूले धेरै रकम जुटाउन नसक्दा पनि मैले विभिन्न सङ्घ संस्थाका साथीहरूसँग आह्वान गर्छु, कुरा गर्छु, त्यहाँबाट पनि धेरै रकम जुटेर हामीले धेरै ठाउँमा राहत स्वरूप सामग्रीहरू, आर्थिक सहयोगहरू हस्तान्तरण गर्न सकेका छौँ।
अब पैसाको व्यवस्थापन गर्न जान्दा र नजान्दा दैनिक जीवनमा कतिको फरक पर्छ भन्ने यहाँलाई लाग्छ?
हामीले देखिरहेकै हो, धेरै आय आर्जन गर्ने मानिसहरूले पनि भविष्यमा गएर आफ्ना बुढ्यौली चाहिँ नराम्रोसँग गुजारेको पनि देखेका छौँ, धेरै आय आर्जन गर्ने तर पैसा बचाउनै नसक्ने पनि देखेका छौँ। हामीले सही व्यवस्थापन गर्न सकेनौँ भने भविष्य एउटा अभावमा गुज्रिन्छ, यो जीवनलाई हामीले सही दिशामा लैजान सकेनौँ भने जीवनको अर्थ पनि हुन्न। हामीले आय आर्जन गरेको केही हिस्सा चाहिँ हामीले भविष्यको लागि बचत गर्नुपर्छ, र आय आर्जन गरी बचाएको केही हिस्सा हामीले सामाजिक सेवामा पनि लगाउनुपर्छ। त्यसले गर्दाखेरि एउटा आफूलाई आत्मसन्तुष्टि प्रदान प्राप्त हुने गर्दछ। र भविष्यका लागि हामीले अहिले नै केही सोचेनौँ भने जीवन चाहिँ त्यति सहज हुन सक्दैन। र हामीले चाहिँ अहिले कमाएको पैसा बचत नगरेर त्यत्तिकै फजुल खर्च गऱ्यौँ र त्यसको सही व्यवस्थापन गरेनौँ, अब हाम्रो बुढ्यौलीका लागि अहिले नै हामीले चाहिँ एउटा योजना बनाएनौँ भने त्यो जीवन चाहिँ निरर्थक होला जस्तो लाग्छ। त्यो भएर सबभन्दा मुख्य चाहिँ हामीले समय व्यवस्थापन गरे जसरी नै हामीले भविष्यका लागि र यो पैसाको पनि व्यवस्थापन गर्न चाहिँ एकदमै महत्त्व राख्छ यो कुराले।
तपाईँ आफूमा हाम्रो समाज वरपर यसरी पैसाको व्यवस्थापन गर्ने परिपाटी हामीमा कत्तिको छ भन्ने लाग्छ यहाँलाई?
पछिल्लो अवस्था अलिकति बदलिँदो छ, मान्छेहरूले भविष्यका लागि केही बचत गर्नुपर्छ, आफ्ना सन्ततिहरूका लागि पनि केही जोहो गर्नुपर्छ भन्ने सोच गराइरहेको छन्। र अहिले पछिल्लो समयलाई ख्याल गर्दाखेरि मान्छेहरूले आफूलाई भन्दा पनि आफ्नो भविष्यलाई अलिकति विचार गरिरहेको जस्तो मैले पाइरहेको छु। पछिल्लो चरण त अब शिक्षा क्षेत्रमा पनि अब बौद्धिक वर्गहरूको पनि त्यत्तिकै जमात रह्यो, र यो विभिन्न खालका सङ्घ संस्थाहरू, सहकारीहरू, इन्सुरेन्स कम्पनी, ब्याङ्कहरू आए, यिनले पनि बचत गर्नको लागि प्रोत्साहन दिन खोजे। यस कारणले गर्दाखेरि पनि मान्छेहरूले बचत चाहिँ गर्नुपर्दो रहेछ, आफूलाई असहज परेको बेलामा यसले चाहिँ आफ्नो जो आफ्नो चाहिँ गर्जो टार्ने गर्छ भन्ने अभिप्रायले बचत गर्न लागेको पाइन्छ।
अब तपाईँ आफै पनि एउटा बिमा कम्पनीको माथिल्लो तहमा रहेर काम गरिरहनु भएको छ, तपाईँले आफूले व्यक्तिगत जीवनमा कहिले के सोच्नु भएको छ, ओहो मैले मेरो कमाईको व्यवस्थापन सही रूपमा गरिरहेको छु वा सही रूपमा गर्न सकेका रहेनछु भनेर यस्तो मूल्याङ्कन आत्मसमीक्षा गर्नुभएको छ कहिले?
मैले एकदम तल्लो तहबाट यो सरकारी सेवामा प्रवेश गरेँ करिब 20 वर्ष अगाडि 2054 सालमा सरकारी सेवामा प्रवेश गरेँ। त्यति बेलाको तलब सुविधाहरू पनि कम हुन्थ्यो र बजार भाव पनि त्यति महँगो थिएन, चल्दै गरिरहेको थियो। र यो अवधिमा आइसक्दाखेरि पनि मैले फजुल खर्च आफ्नो बानी बेहोरा धुम्रपान मद्यपान लगायतका यस्तो क्रियाकलापहरू कहिले पनि गरिनँ र आजसम्म पनि मैले गरेको छैन। जुवातास खेल्ने पनि कहिले गरिएन। यसले गर्दाखेरि फजुल खर्चतिर मैले आफ्नो कमाइको हिस्सा लगाउनु परेन। यसले गर्दा र मैले जति पनि गरेको छु फजुल टाइपले गर्ने खर्च चाहिँ गरेको छैन। मलाई कहिलेकाहीँ के लाग्छ भने ती पैसाहरू मैले जोगाउन सकेँ भने ती त्यस्ता मान्छेहरूलाई म त्यो बचत गरेको पैसा दिन सकूँ, त्यस्ता फजुल खर्च हुनेहरू त्यस्ता ठाउँमा दिन सकूँ, जसले गर्दा मलाई अझ मन फुरुङ्ग होस्, आत्मसन्तुष्टि प्राप्त होस् भन्ने लाग्छ। त्यो भएर मैले फजुल बानी बेहोरा फजुल खर्चमा त्यति ध्यान दिँदिनँ।
अब पैसाको सही व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने बारेमा केही उपायहरू छन् यहाँसँग जो अरूलाई बाँड्न सकियोस्?
हामीले मेहनत गर्नुपर्छ। खासमा नेपालीहरूको हेर्दाखेरि प्राय जसो नेपालीहरूले समयको त्यति महत्त्व दिनुभएको छैन जस्तो लाग्छ। समय त्यतिकै खेर फालेका छौँ। हामी कहिलेकाहीँ विदेशतिर घुम्न जाँदा वा विदेशतिर जानुभएको मान्छेहरूको अनुभव सुन्दा त्यहाँका मान्छेहरू धेरै खटिएर काम गर्नुहुन्छ, आफ्नो ड्युटी त्यही हिसाबले निभाउनुहुन्छ र बचेको समय घरमा पनि आफूले आय आर्जन गर्ने सिपमूलक कार्यक्रमहरूमा त्यस्ता कार्यहरूमा लगाउनुहुन्छ। तर हाम्रो देखिएको के छ भने कुनै एउटा पेसा व्यवसाय छ त्यसैमा मात्रै निर्वाह चलिरहेको छ, अतिरिक्त कमाई हामीले खोजिरहेका छैनौँ। प्राय जसो देखिएको त्यही छ। हामी कर्मचारीहरूको लागि 10-5 ड्युटी हुन्छ, त्योभन्दा बिहान साँझको समय हुन्छ, यो बेलामा पनि हामीले अतिरिक्त आय आर्जनको स्रोतहरू खोज्न सक्छौँ, गर्न सक्छौँ, त्यसबाट अतिरिक्त आय आर्जन हुन्छ। र हामीले मासिक हाम्रो इन्कम कति हो लगभग सरदर थाहा हुने नै गर्छ, आफ्नो जे पेसा छ जे व्यवसाय छ त्यो आम्दानीलाई मैले त गर्छु त्यो टेबल बनाइदिएको छु, कुन शीर्षकमा कति जति खर्च गर्नुपर्छ। हामीले चाहिँ हिसाब किताब नराखिकन खर्च गऱ्यौँ भने त्यो धेरै खर्च हुनसक्छ। मितव्ययिता पनि अप्नाउनु पर्छ। अहिले हामीले मितव्ययिता अप्नाएनौँ र हामीले शीर्षक वाइज खर्च नगरिकन अलिकति ढङ्गिलो पाराले खर्च गऱ्यौँ भने चाहिँ हाम्रो फेरि त्यो बजेटले पुग्दैन। बजेटले नपुग्दाखेरि हामीलाई बचत हुँदैन, बचत नभयो भने भविष्यमा फेरि दुःख पाइन्छ। त्यो भएर जे जति कमाउँछौँ अहिले त्यसलाई चाहिँ हामीले बचत कति प्रतिशत गर्ने, आफ्नो मनोरञ्जनका क्षेत्रमा कति खर्च गर्ने, अनि त्यसपछि आफूले सामाजिक क्षेत्रहरूमा कति खर्च गर्ने, आफ्नो दैनिक क्रियाकलाप घर परिवारलाई कति खर्चले धान्ने त्यो चाहिँ एउटा निश्चित गर्नुपर्छ। हामीले त्यही बजेटभित्र रहेर गऱ्यौँ भने हामीलाई धेरै आम्दानीको लागि अलिकति हाम्रो खर्च बढ्दैछ भने आम्दानीको स्रोत अरू खोज्ने गर्छौँ, त्यसरी घाटामा गइँदैन। नत्र भने घर परिवारमा पनि फेरि घाटाको बजेट गयो भने ऋणले च्याप्छ, ऋणले च्याप्यो भने मान्छे सन्तुष्ट हुँदैन, कहिले पनि असन्तुष्टै हुन्छ। र हामीले आम्दानीको स्रोत चाहिँ जे एउटा हामीले पेसा व्यवसाय जागिर गरिरहेछौँ त्यतिले मात्रै नभएर हामीले अतिरिक्त आम्दानीको स्रोत खोज्नै पर्छ। त्यसो गऱ्यो भने हाम्रो कमाई अलिकति अधिक हुन्छ, अधिक बचत हुन्छ र हामीले खर्च गरिरहेको हुन्छौँ, दिनानुदिन हाम्रो खर्च बढ्दै गइरहेको हुन्छ, आवश्यकता बढ्दै गएको हुन्छ, त्यसलाई केही कन्ट्रोल गर्दै अतिरिक्त आम्दानीको स्रोतले त्यसलाई थेक्छ र हाम्रो केही बचत अलिकति बढ्न जान्छ, जसले गर्दा पछिसम्म हामी खुसी हुन सक्छौँ, आफ्नो जीवन सुखी बनाउन सक्छौँ। यो कुरा चाहिँ हामीले ख्याल गर्नै पर्ने देख्छु म।
बजेट घाटामा जाने अवस्था छ भने त्यस्तो अवस्थामा हामीले अतिरिक्त आम्दानी कसरी गर्न सकिन्छ भनेर आम्दानीका अन्य स्रोतहरू पनि नियमित आम्दानी बाहेक अरू स्रोतहरूतर्फ पनि पहल गर्नु पर्यो।
एकदमै हामीले अहिले हेरिरहेछौँ कुनै एउटा पेसा व्यवसायसँग सम्बन्धित महानुभावहरू जति हुनुहुन्छ, सरस्वती हेर्दा हामी इन्सुरेन्सको सेक्टरहरूबाट पनि बुझ्दाखेरि अतिरिक्त आम्दानीको स्रोत यहाँ यहाँ छ है भनेर हामी बताउने पनि गर्छौँ कतिपयहरूलाई। उहाँहरूले के भन्नुहुन्छ भने अति व्यस्त छु भन्नुहुन्छ। व्यस्त के हिसाबले हुनुहुन्छ भन्दा कुनै एउटा क्षेत्रमा उहाँले काम गरिरहनु भएको छ, त्यसको निश्चित टाइम छ 8 घन्टा 10 घन्टा, त्योभन्दा अतिरिक्त समय उहाँसँग छ त्यो त फाल्तु उहाँहरूले खर्च गरिरहनु भएको छ। लामो समयसम्म अब चियापानतिरै चोकतिरै खर्च गर्नुभएको छ, राजनीतिक गफ सुन्ने यताउतामा खर्च गर्नुभएको छ, त्यो समय चाहिँ हामीले केही समय ती क्षेत्रलाई पनि छुट्याएर अझ अलिकति व्यवस्थापन गऱ्यो भने अन्य आय आर्जनका क्रियाकलापमा लगाउन सक्छौँ. त्यो भइरहेको छैन जस्तो लाग्छ मलाई चाहिँ, त्यो चाहिँ आवश्यक छ.
यो कुराकानी सँगसँगै कार्यक्रम पैसाका कुराको समय सकिने लाग्यो. तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला. त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाका कुरा,
कार्यक्रम पैसाका कुरा, रेडियो भेरी एफएम 98.6 102.7 MHz, वीरेन्द्रनगर 7 सुर्खेत.
र तपाईँ हामीलाई फोनबाट पनि आफ्ना अनुभवहरू भन्न चाहनुहुन्छ, आफ्ना अनुभवहरू सुनाउन चाहनुहुन्छ भने 0385244445 फोन गर्नुहोला. त्यसै गरी इमेल गर्नुहुन्छ भने radiobheri@gmail.com पनि तपाईँले इमेल गर्न सक्नुहुन्छ. भन्दै
आजका लागि कार्यक्रम पैसाका कुराबाट म दिपा
अनि म मधुबन पनि बिदा हुन्छौँ.
नमस्कार.